हामीले रोमी 8 अध्यायमा पहिलो भागमा चाहिँ कसरी पवित्र आत्माको सामर्थ्यले हामी क्रिश्चियन जीवनमा पवित्र जीवन जिउन सक्छौँ भन्ने कुरा सुरु गरेका थियौँ भने कसरी हामीलाई परमेश्वरको योजनामा जुन मुक्तिको सिक्रीमा भएको त्यो पाँचवटा कडीहरूको रूपमा चाहिँ हाम्रो मुक्ति यति सुरक्षित छ भन्ने कुरा पनि हेऱ्यौँ, जहाँ चाहिँ उहाँले हामीलाई पहिले नै जान्नुभएको थियो, हाम्रो गन्तव्य पहिले नै ठहराउनु भयो उहाँको पुत्र जस्तो हुनको लागि। उहाँले हामीलाई बोलाउनु पनि भयो, धर्मी ठहराउनु भयो, महिमा पनि दिनुभयो। अब प्रश्न उठ्छ, पावलले रोमी 8:31 पदमा तब हामी यी कुराहरूको विषयमा के भनौँ त? यी कुराहरूको विषयमा परमेश्वरले यदि यति हाम्रो निम्ति सब गरिदिइसक्नु भएको छ भने म के भन्न सक्छु? हामी केवल यसरी निरन्तर भन्न सुरु गरौँ, प्रभु तपाईँलाई धन्यवाद छ। परमेश्वर यदि हाम्रो पक्षमा हुनुहुन्छ भने को हाम्रो विरोधमा हुन सक्ला? जवाब स्पष्ट छ, कोही पनि सक्दैन। हुन त धेरैजना हाम्रो विरोधमा उठलान् र विश्वासीहरूका धेरै शत्रु हुन सक्छन्, तर परमेश्वर यदि हाम्रो पक्षमा हुनुहुन्छ भने जोसुकै हाम्रो विरोधमा भए तापनि फरक पार्ने छैन। भजन संग्रह 118:6 पदमा पनि यो पद पढ्छ, भजन संग्रह 118:6 पद, परम प्रभु मेरो पक्षमा हुनुहुन्छ, म डराउने छैन, मान्छेले मलाई के गर्न सक्छ र? अब रोमी 8:31 पछिका पदहरूले चाहिँ कसरी परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ भन्ने कुरालाई दर्शाउँछन्। 32 पदमा चाहिँ उहाँ हाम्रो निम्ति मर्नुभएको कुरा हामीलाई बताएको छ भने 34 पदमा चाहिँ उहाँ हाम्रो निम्ति जिउनुहुन्छ भन्ने कुरा देख्नेछौँ। अब 32 पदमा हेर, उहाँले आफ्नै पुत्रलाई पनि बाँकी राख्नु भएन तर हामी सबका निम्ति उहाँलाई अर्पिदिनुभयो, त कसरी उहाँले उहाँको साथमा सबै कुराहरू पनि हामीलाई सित्तैमा दिनुहुने छैन र? यो पढ्दाखेरि चाहिँ हामीलाई चाहिँ अब्राहमको सम्झना गर्नु राम्रो हुन्छ, जुन अब्राहमले चाहिँ आफ्नो एकमात्र प्यारो छोरालाई बलिदान दिन जाँदाखेरि अन्तमा चाहिँ उसले आफ्नो पुत्रलाई चाहिँ बाँकी राखे, उसले बलिदान चढाउनु परेन। तर यसको तुलनामा चाहिँ परमेश्वरले भने आफ्नो प्रिय पुत्रलाई बाँकी राख्नु भएन, क्रुसमा टङ्गाउनको निम्ति वास्तवमा जिम्मेवार को थिए? रोमी 8:32 पदको त्यो शब्दलाई हेर्नुहोस् त, उहाँले आफ्नै पुत्रलाई पनि बाँकी राख्नु भएन तर हामी सबका निम्ति उहाँलाई अर्पिदिनुभयो भन्ने शब्द। यो शब्दको माने चाहिँ हस्तान्तरण गर्नु, अर्कालाई सुम्पिदिनु, कहिलेकाहीँ धोका दिनु भनेर पनि अनुवाद गरिएको छ। विभिन्न ठाउँमा यसको प्रयोगलाई हेरौँ, मत्ती 20:18 रेकर्ड गर्नु विशेष मत्ती 18:20 हेर, हामी माथि यरुसलेमतिर जाँदैछौँ अनि मानिसका पुत्र मुख्य पुजारीहरू र शास्त्रीहरूका हातमा पक्राइनेछन् अनि तिनीहरूले उनलाई मृत्युदण्डको योग्य ठहराउनेछन्। यहाँ चाहिँ यहुदाले ख्रिस्टलाई यहुदी शासकहरूको हातमा सुम्पिदिनेछन् भन्ने कुरा उल्लेख छ। अनि 19 पदमा चाहिँ, अनि तिनीहरूले उनलाई गिल्ला गर्न, कोरा लाउन र क्रुसमा टाँग्नलाई अन्य जातिहरूको हातमा सुम्पिनेछन्। यहुदी शासकहरूले चाहिँ ख्रिस्टलाई रोमीहरूको हातमा सुम्पिने कुरा छ। अनि 27:2 अनि तिनीहरूले उहाँलाई बाँधेर लगेर उहाँलाई राज्यपाल पोन्तियस पिलातस कहाँ सुम्पिदिए। त्यही शब्द ख्रिस्टलाई क्रुसमा टंगाउने काममा को जिम्मेवार थिए त? यहुदाले धोका दिए, यहुदी शासकहरूले दोषी ठहराएर रोमीको हातमा सुम्पिदिए, पिलातसले उहाँलाई रोमी सिपाहीहरूका सुम्पिदिए, अनि रोमी सिपाहीहरूले चाहिँ उहाँलाई क्रुसमा टाँगे। अब उनीहरू सबैको भाग थियो, तर अन्तमा ख्रिस्टलाई सुम्पिदिने चाहिँ स्वयं परमेश्वर नै हुनुहुन्थ्यो भनेर रोमी 8:32 बताएको छ। हामी सबका निम्ति उहाँलाई अर्पिदिनु भयो। क्रुसमा मर्नका निम्ति आफ्नो एकमात्र जन्माएको पुत्रलाई दिनुहुने त परमेश्वर स्वयं हुनुहुन्थ्यो, यो 3:16, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माएको पुत्रलाई दिनुभयो। उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर अनन्त जीवन पाओस्। यसै 53:10 लेखेको छ, उसलाई चोटै चोट पार्नु परमप्रभुलाई असल लाग्यो। परमेश्वरले किन त्यसो गर्नुभयो? यो त हाम्रो निम्ति थियो प्रियहरू, यो त हाम्रा पापहरूको निम्ति उहाँले दुःख भोग्नु भएको थियो र रगत बगाउनु भएको थियो र मर्नु भएको थियो। उहाँ हाम्रा अपराधहरूको निम्ति सुम्पिनु भएको थियो। रोमी 4:25 भन्छ, हामी त्यसैले एक एक नै ख्रिस्टको मृत्युको निम्ति जिम्मेवार थियौं, किनकि उहाँ हाम्रो प्रतिस्थापकको रूपमा हाम्रो ठाउँमा मर्नुभएको। हामीले कमाएको ज्याला उहाँलाई खुवाइयो, पापको ज्याला मृत्यु, हामीले भोग्नुपर्ने मृत्यु उहाँले भोग्नुभयो। यो रोमी 8:32 फर्केर जाउँ फेरि, यो पदमा भएको एउटा तर्क छ, अनि जुन तर्क ले चाहिँ विश्वासीको हृदयलाई चाहिँ हर्ष विभोर पार्नुपर्ने हो। परमेश्वरले यदि आफ्नो पुत्रलाई हाम्रो निम्ति अर्पिदिनुभयो भने तर्क उठ्छ, अब के उहाँले उहाँको साथसाथै हामीलाई पनि सबै हामीलाई सबै कुराहरू सित्तैमा दिनुहुने छैन र? परमेश्वरले यदि बढी मूल्य उहाँलाई दिनुभयो भने कम मूल्य उहाँलाई दिनुहुन्न र? जसले ठूलोभन्दा ठूलो दान दिइसक्नुभयो उहाँले निश्चय पनि कम मूल्यको वरदानहरू नदिइराख्नुहुने छैन, यदि त्यो हाम्रो भलाइको निम्ति हुन्छ भने। जसरी एकजना बुवाले उदाहरण लियो, 1,000 रुपियाँ खर्च गरेर आफ्नो छोराको लागि एउटा मानव टेबल टेनिस बोर्ड बनाइदियो, अब उसको लागि एउटा सानो पिङपङ किन्दैन होला र? परमेश्वरले हामीलाई आफ्नो सर्वोत्तम दिइसक्नु भएको छ, त्यो चाहिँ उहाँको पुत्र येशु ख्रिस्ट हो। यदि हामीसँग ख्रिस्ट हुनुहुन्छ भने हामीलाई अब चाहिएको सब छ। त्यसैले Hebrews 13:5 हामी सँग जे छ त्यसमा सन्तुष्ट हुन सक्छौ। प्रभु मेरो सहायक हुनुहुन्छ, मान्छेले मलाई के गर्न सक्छ र भन्न सक्छौ। Romans 8:33 चाहिँ अब लेखिएको छ, परमेश्वरका चुनिएकाहरूको विरोधमा कसले दोष लाउला? धर्मी ठहराउनु हुने त परमेश्वर हुनुहुन्छ। यहाँ Romans 8:29-30 पदमा बयान गरिएका व्यक्तिहरूलाई नै यहाँ चाहिँ आएर परमेश्वरका चुनिएकाहरू भनेको छ। त्यसैले चुनिएकाहरू को हुन्? उनीहरू चाहिँ ख्रिस्ट केन्द्रित परमेश्वरको मनसाय अनुसार बोलाइएकाहरू, परमेश्वरलाई प्रेम गर्नेहरू, धर्मी ठहराएकाहरू यिनीहरू नै हुन्। अनि तपाईँ विश्वासी चाहिँ विश्व सृष्टिकै सर्वोच्च अदालतमा जाँचिनु भएर निर्दोष भेट्टाइनु भएको छ। तपाईँको मामिला विश्व सृष्टिकै सर्वोच्च अदालतमा फत्ते भइसकेको छ र तपाईँलाई दोष लाउन सक्ने सबभन्दा सर्वोच्च अदालतभन्दा माथि त कोही पनि छैन, केही पनि छैन। यदि धर्मी न्यायाधीश स्वयंले परमेश्वरले तपाईँलाई धर्मी ठहराउनु भएको छ भने तपाईँलाई दोषी ठहराउन सक्ने अरू अझ ठूलो कुन चाहिँ होला, को होला? स्पर्जनले यसरी भने, यदि न्यायाधीश स्वयंले मलाई फुक्का छोडे भने मलाई कसले दोष लाउन सक्छ र? विश्व सृष्टिकै सर्वोच्च अदालतले मलाई धर्मी भनेर घोषणा गरिसकेको छ भने कसले मेरो विरुद्धमा कुनै आरोप लाउला र? पृथ्वीकै न्यायकर्ता हाम्रो पक्षमा हुनुहुन्छ भने हामीलाई कुनै कुराको डर हुनु पर्दैन। Romans 8:34, दण्डको आज्ञा दिने को र? मर्नुहुने त ख्रिस्ट हुनुहुन्छ तर झन बौराइनु पनि भएको छ, जो परमेश्वरको दाहिने हातपट्टि पनि हुनुहुन्छ, जसले हाम्रा निम्ति अन्तर बिन्ती पनि गर्नुहुन्छ। कसले मलाई दोष लाउला? अवश्य ख्रिस्टले त होइन, किनभने उहाँले त मेरो निम्ति आफ्नो प्राण दिनुभयो, मेरो दण्ड उहाँमाथि पर्यो। उहाँ मेरा निम्ति मर्नु मात्र भएन, उहाँ मेरा निम्ति जिउनु पनि हुन्छ। अहिले शैतानले मलाई दोष लाउला अयुबलाई जस्तो, तर मेरो विरूद्धमा उसका सबै आरोपहरू यद्यपि सत्य नै भए तापनि प्रभु येशू ख्रीष्ट मेरो निम्ति अन्तर्विन्ती गर्न जिउनुहुन्छ। यसको टिप्पणी स्वरूप चाहिँ पहिलो योहन्ना दुईको एक र दुई पढौं। यहाँ लेखेको छ, मेरा साना नानीहरू हो, तिमीहरूले पाप नगर भनी म यी कुराहरू तिमीहरूलाई लेख्दछु। अनि कसैले पाप गर्यो भने पिताको साथमा हाम्रा एकजना वकिल हुनुहुन्छ, अर्थात धर्मी येशू ख्रीष्ट, अनि उहाँ हाम्रा पापहरूको निम्ति प्रायश्चित हुनुहुन्छ, र हाम्रा निम्ति मात्र होइन तर सारा संसारको पापहरूको निम्ति पनि। हिब्रू 7:25 पनि पढौं। यसै कारण उहाँद्वारा भनेको ख्रीष्टद्वारा जो जो परमेश्वर कहाँ आउँछन् तिनीहरूलाई पूर्ण रूपले मुक्त गर्न उहाँ सामर्थ्य हुनुहुन्छ। किन? किनकि तिनीहरूका निम्ति अन्तर्विन्ती गर्न उहाँ सधैँ जीवित हुनुहुन्छ। हिब्रू 9:24 किनकि ख्रीष्ट हातले बनाएका पवित्र स्थानहरूभित्र पस्नु भएन जो वास्तविक पवित्र स्थानहरूका प्रतिरूप हुन् तर स्वर्गभित्र नै पस्नुभयो, अब परमेश्वरका सामु हाम्रा निम्ति देखा पर्नलाई। सन्दर्भमा यी कुराहरूमा ध्यान दिनुहोस्। एक, पवित्र आत्मा हाम्रा निम्ति हुनुहुन्छ, रोमी 8:26 हाम्रो कमजोरीहरूमा सहायता गर्न। परमेश्वर पिता हाम्रा निम्ति हुनुहुन्छ, रोमी 8:31 अघि भर्खर हेर्यौं। अब यहाँ रोमी 8:34 परमेश्वरको पुत्र हाम्रा निम्ति हुनुहुन्छ, त्रिएक परमेश्वर नै विश्वासीको पक्षमा हुनुहुन्छ। कति उत्साहपूर्ण सत्यता। रोमी 8:35 अब कसले हामीलाई ख्रीष्टको प्रेमदेखि अलग पार्ला, के संकष्टले वा क्लेशले वा सतावटले वा अनिकालले वा नाङ्गो अवस्थाले वा खतराले वा तरवारले। ख्रीष्टको प्रेम अर्थात ख्रीष्टले हामीलाई गर्नुभएको प्रेम, यस कुरादेखि कसैले र कुनै कुराले हामीलाई अलग पार्न सक्दैन भन्ने कुरा अब हामी पढ्न थाल्छौं। त्यसैले 36:39 पनि पढौं। जस्तो लेखिएको छ, तपाईँका निम्ति हामी दिनभरि मारिँदछौं, हामी काटिने भेडाहरू चाहिँ गनिँदछौं, तर यी सबै कुराहरूमा हामी उहाँद्वारा जसले हामीलाई प्रेम गर्नुभयो विजेताहरूभन्दा पनि बढी छौं। किनकि मलाई पूरा निश्चयता भएको छ, न मृत्युले न जीवनले न स्वर्गदूतहरूले न प्रधानताहरूले न अधिकारहरूले न अहिलेका कुराहरूले न पछि आउने कुराहरूले न उचाइले न गहिराईले न अरू कुनै सृष्टिले नै हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टमा भएको परमेश्वरको प्रेमदेखि अलग पार्न सक्नेछ। यहाँ के भन्दैछ भने ख्रीष्टको प्रेममा एउटा विश्वासी सुरक्षित छ अनन्तसम्म र सुनिश्चित छ। यस पदमा प्रयोग भएका केही शब्दहरूलाई विचार गरौं। संकष्ट भनेको दबाव, थिचिनु, कष्ट, बाहिरी परिस्थितिहरूको कुरा गर्दैछ, कठिनाईहरूबाटको विपत्ति। क्लेश भनेको कठिनाई, विपत्ति अथवा आपत्ति, थिचोमिचोमा पार्ने कठिनाईहरू। 2 कोरिन्थी 4:8 पनि यो शब्द छ। सतावट भनेको चोट पुर्याउन अथवा हानि गर्नलाई, विश्वासीहरूलाई पिछा गर्ने काम, लखेट्ने काम। अनिकाल, पहिलो शताब्दीको विश्वासीहरूलाई अनिकालको अनुभव पनि थियो। प्राकृतिक प्रकोपहरूले समेत हामीलाई ख्रीष्टको प्रेमदेखि अलग पार्न सक्दैन। नाङ्गो अवस्था भनेको चाहिँ भयंकर अभावको अवस्था, पर्याप्त लुगाफाटा नहुनु, विषम गरिबी। खतरा भनेको जोखिमहरू। तरवार भनेको चाहिँ तरवारले मारिनु, यहुन्नाका दाजु याकुब अवश्य पनि ऊ पनि तरवारले मारिएका थिए। रोमी 8:35 निम्ति धन्यवादी हुनुपर्छ। रोमी 8:36 चाहिँ मारिदछौ भनेको छ, दिनहौ, यो वर्तमान कालमा छ, अर्थात हामी निरन्तर दिनभरि मारिदछौ रे। के भनेको यो चाहिँ एउटा अलङ्कार हो, भाषामा प्रयोग हुने अतिशयोक्ति अथवा हाइपरबोली। यसको माने चाहिँ मृत्युको जोखिममा दिनहौ हामी पर्दछौं भन्ने अर्थ बोकेको छ। जसरी 1 कोरिन्थी 15:30 पनि यसरी भनिएको छ, अनि हामी पनि किन हर घड़ी जोखिममा पर्छौ त। रोमी 8:37 चाहिँ हामी विजेताहरूभन्दा बढी छौं भनेको छ। अब 36 पदमा चाहिँ काटिने भेडासँग हामीलाई तुलना गरेको छ भने 37 पदमा चाहिँ हामी विजेताहरूभन्दा पनि बढी छौँ। कस्तो यो ठुलो तुलना, अहिले नै यो साँचो छ, बढी छौ भन्दैछ विजेताहरूभन्दा बढी। यी सबै कठिनाइहरूको बीचमा नै विजेताहरूभन्दा पनि महान छ, अर्थात अति विजेताहरू, अति जय पाउनेहरू, अति जित्नेहरू भनेर बयान गरेको छ। यसले यस्तोलाई जनाउँदछ, जसले बेसरी जित्छ प्रशस्त गरी विजय हुन्छ, अलिअलि होइन। हामी केवल विजेताहरू मात्र होइन, तर विजेताहरूभन्दा पनि बढी। ग्रीकको यो शब्द चाहिँ हुपेर निकाओ, निकाओ भनेको चाहिँ जित्नु, जय पाउनु। प्रकाशको 2 र 3 अध्यायमा पटक पटक भेटिन्छ, जसले जय पाउँछ, जसले जय पाउँछ। यसरी हामी केवल जय पाउनेहरू मात्र होइन, यहाँ त भनेछ हामी जय पाउनेहरूभन्दा पनि बढी। त्यसैले यो चाहिँ कोही कोही मात्र विश्वासीहरूलाई लागू गरेको होइन, जय पाउनेहरू भनेको चाहिँ सबै विश्वासीहरूको कुरा गरेको हो। जुन चाहिँ कोही कोहीले चाहिँ आंशिक रूपमा, कोही कोही मात्र, कोही कोही विश्वासी मात्र प्रभुले लानुहुन्छ हावामा, ऱ्याप्चरमा भनेर सिकाउँछन्, त्यो होइन है। जय पाउनेहरूलाई मात्र प्रभु येशूले चाहिँ उठाउनुहुन्छ, र जय नपाउने विश्वासीहरू चाहिँ छोडिन्छन् भनेर कोही कोहीले सिकाउँछन्, त्यो होइन। जय पाउनेहरू सबै विश्वासीहरू हुन्, अनि यहाँ चाहिँ सबै विश्वासीहरूलाई भन्दैछन् विजेताहरूभन्दा पनि बढी हुन्छन् भनेको छ। यो चाहिँ कसरी हुन सकेको? यो चाहिँ प्रभु येशू ख्रीष्टद्वारा हो। 37 पदमा, तर यी सबै कुराहरूमा हामी उहाँद्वारा, जसले हामीलाई प्रेम गर्नुभयो, विजेताहरूभन्दा बढी छौँ। हामी आफैमा होइन, हामीलाई प्रेम गर्ने को हो? ख्रीष्ट येशू आफै हुनुहुन्छ, अनि उहाँमा चाहिँ हामी यसरी विजेताभन्दा बढी छौँ। आफैमा त विफल छौँ, तर ख्रीष्टमा चाहिँ विजय हुन्छौँ। अब 35 देखि 39 पदहरूमा चाहिँ पावलले चाहिँ यो महिमित मुक्तिको सवालमा चाहिँ उसले सारा विश्व सृष्टिलाई चाहिँ खोज तलास गरे जस्तै आफूलाई प्रस्तुत गर्दछन्। कहाँ कुनै कुरा केही छ त हामीलाई यस्तो ठूलो प्रेमदेखि अलग पार्न सक्ने? अनि उसको निष्कर्ष भन्छ केही पनि छैन। उसले सुरु चाहिँ मृत्युबाट गर्छ, पहिलो स्थानमा उल्लेख गर्छ, किनकि मानिसको सबैभन्दा ठूलो शत्रु अथवा ठूलो डर चाहिँ मृत्यु हो, डरहरूको राजा नै भनेछ। हिब्रू 2:15 चाहिँ त्यसरी बयान गरेछ, विश्वासीहरू शरीरमा कहिले नै मर्दैनन् भनेर त बाइबलले भन्दैन, तर परमेश्वरले के भन्नुहुन्छ भने शारीरिक मृत्युले विश्वासीलाई कहिले पनि परमेश्वरको प्रेमदेखि अलग पार्न सक्दैन। वास्तवमा भन्नुपर्ने भने विश्वासीको मृत्यु चाहिँ उहाँकै उपस्थितिमा पुर्याउने संहार मात्र हो, जहाँ चाहिँ पुगेर उसले परमेश्वरको प्रेमलाई झन् बढी जान्नेछ। त्यसैले फिलिपी 1:21-23 पावलले भन्छन्, मेरा निम्ति जिउनु ख्रीष्ट हो, मर्नु चाहिँ लाभ हो। विदा लिउँ, ख्रीष्टसँग रहौं भन्ने इच्छा हुन्छ, जुन चाहिँ अति नै राम्रो हो। अक्षरश अनुवाद यसरी गर्दा, 2 कुरन्थी 5:8 शरीरबाट अलग भएर बरु प्रभुसित रहनु नै इच्छा गर्दछ। त्यसैले मृत्युले हामीलाई परमेश्वरको प्रेमबाट अलग पार्ने छैन। परमेश्वरले शारीरिक मृत्यु हटाउनुहुन्न, हुन त अपवादको रूपमा जो जो ख्रीष्टको आगमनमा जीवितै हुन्छन् उनीहरूले त मृत्युको स्वाद पनि चाख्ने छैनन्, तर मृत्यु नहटाए पनि परमेश्वरले मृत्युको खिल चाहिँ हटाइदिनु भइसक्यो। 1 कुरन्थी 15:55 यो लेखिएको छ, 1 कुरन्थी 15:55 हे मृत्यु, तेरो खिल कहाँ छ भनेर भनेको छ। खिल नभएको मृत्युको हामीले डर मान्नु पर्दैन, जसरी खिल बिनाको एउटा जतिसुकै ठूलो मौरी भए पनि हामीलाई खासै के गर्न सक्दैन त्यसले। दोस्रो कुरा, न जीवनले पनि हामीलाई अलग पार्न सक्दैन, भनेको यो जीवनका कुनै पनि परिस्थितिहरू जतिसुकै कठिन किन नहोस्, जतिसुकैको ठूलो परीक्षा, त्यसले मलाई परमेश्वर प्रेमदेखि अलग पार्न सक्दैन। न स्वर्गदूतहरूले, शासन गर्ने स्वर्गदूतहरू, राजकुमार स्वर्गदूतहरू, न प्रधानताहरूले भनेको शक्तिशाली शासक स्वर्गदूतहरू, कुनै पनि दुष्ट आत्मा, शैतान स्वयंले पनि अलग पार्न सक्दैन। किनभने पहिलो योना 4:4 लेखेको छ, जो तिमीहरू भित्र हुनुहुन्छ उहाँ चाहिँ संसारमा हुने भन्दा के हुनुहुन्छ? महान हुनुहुन्छ। न अहिलेका कुराहरूले, न पछि आउने कुराहरूले, वर्तमानमा तपाईँ जे जस्तो परिस्थिति भएर जानु परिरहेको भए पनि अथवा भविष्यमा जेसुकै तपाईँले भोग्नु परे तापनि त्यो परमेश्वरको प्रेमबाट हामी अलग पारिने छैनौँ। ख्रिस्टसँग हामी यति एक बनाएका छौँ, न उचाइले न गहिराईले जतिसम्म तपाईँ माथि उक्लेर के भेट्टाउन सक्नुहुन्छ अथवा जति गहिरो गएर कुनै चिज कुनै व्यक्ति के छ जसले चाहिँ तपाईँलाई परमेश्वरको प्रेमबाट अलग पार्न सक्दैन, पावलले भन्छ छैन, न अरू कुनै सृष्टिले, अब त पावलले भन्छन् अब कुनै कुरा छुटेको छ भने पनि कुनै पनि सृष्टिले त्यहाँ हामीलाई छुन सक्ने छैन परमेश्वरको प्रेमबाट अलग पार्न। ज्यादै जोडदार शब्दहरूमा पावलले हामीलाई परमेश्वरको प्रेममा भएको हाम्रो पूर्ण सुरक्षाको सम्बन्धमा निश्चयता प्रदान गर्दछन् जुन चाहिँ केवल प्रभु येशु ख्रीष्टमा मात्र पाइन्छ। धेरैजना व्यक्तिहरूले अन्तिम दुई पदहरूलाई चाहिँ कुनै भिन्नता नराखिन् जो कोहीलाई पनि प्रयोग गर्ने गर्छन्, त्यो गर्न मिल्दैन। यी पदमा लेखिएको यो आशिष चाहिँ केवल उनीहरूको लागि हो जो चाहिँ ख्रीष्ट येशूमा छन्, जो परमेश्वरलाई प्रेम गर्ने हुन्, जो परमेश्वरको मनसाय अनुसार बोलाइएका हुन्। अरू कसैलाई यो प्रयोग गर्ने गरिन अधिकार हामीलाई छैन। रोमी 8 अध्याय कसरी शुरू भएको थियो? ख्रीष्ट येशूमा हुनेहरूलाई कुनै दण्डको आज्ञा छैन। अब यहाँ कसरी अन्त भएको छ? ख्रीष्ट येशूमा उनीहरूलाई परमेश्वरको प्रेमदेखि उनीहरूलाई कुनै कुराले अलग पार्न सक्ने छैन। जति हामी परमेश्वरको अनुग्रह र हाम्रो महान मुक्तिलाई बुझ्छौँ यो रोमी 8 अध्यायमा दर्शाए जस्तै, त्यति नै हामीलाई चाहिँ पवित्र जीवन जिउन हौसला मिल्छ। यो वर्तमान संसारमा आत्मसंयम धार्मिकता र भक्तिको जीवन जिउने हामीलाई इच्छा हामीलाई दिन्छ। तितस 2:11-12 भनेको कुरा त्यही कुरा हो। परमेश्वरको अनुग्रह जानेको व्यक्तिहरू उनीहरू पापमा जिउन रुचाउँदैनन्, उनीहरू झन् पवित्रतामा जिउन उनीहरू अभिप्रेत हुन्छन्। त्यसैले परमेश्वरले हामीलाई ज्यादै उत्साह दिने यी शिक्षाहरू दिनुभयो। रोमी 6:7-8 हामीलाई पवित्र जीवन जिउन, क्रिस्चियन जीवन जिउन, हामीलाई विजयी जीवन जिउन हामीलाई यी तथ्यहरू बताउनु भएको छ। हाम्रो मुक्ति सुनिश्चित छ अनि हामीलाई चाहिँ परमेश्वरले पापको लेखी हामी मरिसक्यौँ, परमेश्वरको लेखी हामी ख्रीष्टमा जीवित पारिएको छौँ, ख्रीष्टसँग एक छौँ, यो प्रेमको सम्बन्ध हो। हामी व्यवस्था परक नियमहरूसँगलाई हेरेर हामी जिइरहेका छैनौँ, हामी प्रेममा ख्रीष्टसँग जोडिएका छौँ र पवित्र आत्मा हामी भित्र बास गर्नुहुन्छ, उहाँको अन्तर्वास, उहाँले हामीलाई सहायता गर्नुहुन्छ, निरन्तर डोर्याउनुहुन्छ, प्रार्थनामा समेत उहाँ जान्नुहुन्छ र सबै कुराहरूमाथि नियन्त्रण गर्ने सार्वभौम परमेश्वरले सबै कुराहरू तिता मिठा सबै कुराहरू मिलेर हाम्रो भलाइको निम्ति उत्पन्न गरिदिनुहुन्छ। त्यो भलाइ चाहिँ के हो भने हामीलाई ख्रीष्ट जस्तै बनाउँदै हुनुहुन्छ, एक दिन महिमामा हामी पुग्नेछौँ। यो निश्चित छ, कुनै कुराले यो परमेश्वरको योजनालाई रद्द गर्न सक्दैन भनेर रोमी 8 पुग्दाखेरि हामी निष्कर्षमा आइपुग्छौँ। त्यसैले परमेश्वरलाई धन्यवाद होस् जसले यस्ता महान कुराहरू हाम्रो निम्ति गरिदिनु भएको छ, उहाँलाई अहिले र सदा सर्वदा धन्यवाद होस्। आउनुहोस् हामी रोमी 8 अध्यायको यहीँ अन्त गर्नेछौँ।